सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा। हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत है यहाँ संपूर्ण सुदूरपश्चिम प्रदेश को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता महानुभावहरु में हार्दिक स्वागत एवं अभिवादन ठक्राउन चाहन्छु। कार्यक्रम प्रस्तावना राज थारुक र हामी दिनु विभिन्न विषय में चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौं। यहाँहरु सबैलाई थाहा छ समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषय वस्तु में हामी कुराकानी गर्छौं भने पछिल्लो समय यहाँहरु सबैलाई थाहा छ आपराधिक क्रियाकलापहरु बढ्न थालेका छन्। किन प्रहरी प्रशासन यसमा मुख दर्शक बनेको छ त? किन प्रहरी प्रशासन वास्तवमै कमजोर हो त? यी आपराधिक घटना जसरी बढ्दै गएका छन्, खास गरी कुलत जो हामी पछिल्लो समय हेर्दै गएका छौँ नराम्रा क्रियाकलापमा संलग्न सञ्जाल बढ्दै गएको छ। नेपालको तथ्याङ्कलाई हेर्ने भने पछिल्ला केही वर्ष यता वात्तै वर्षेनी चाहिँ सयौँको संख्यामा या हजारौँको संख्यामा त्यो तथ्याङ्कलाई हेर्ने भने लागु पदार्थ दुर्व्यसनीमा फस्दै गएको एउटा चङ्गोल भन्नुपर्छ जसलाई ठुलो मात्रामा छ। यो चङ्गोललाई चाहिँ नियन्त्रण गरेर या यसलाई कम गर्न के गर्नु पर्ला यस विषयतर्फ पनि ध्यान दिनुपर्ने यतिखेर देखिन्छ भने जुन आपराधिक क्रियाकलापमा पछिल्लो समय देखिएका छन् र मान्छेको ज्यानै जाने गरेर या भनौँ पारिवारिक रूपमा त्यो समस्या देखिन्छ, फ्रस्ट्रेसन भएर मान्छेहरूले विभिन्न किसिमका कुलतमा फँसेको हामी तथ्याङ्कहरू हेर्न सक्छौँ भने समाजमा बलात्कार, हत्या, हिंसा, आतंक र चोरी डकैती जस्ता विभिन्न क्रियाकलापमा यो सञ्जालको चाहिँ बढी प्रयोग भएको देखिन्छ। यस्तो किन हुन्छ? वास्तवमा यो खुला सिमाना रहेको हुँदा पनि यावत समस्या देखिएको कि भन्ने हामीलाई लागेको छ। आज यिनै विषय सन्दर्भमा हामी पूर्व प्रहरी संगठनका प्रमुखसँग हामी कुराकानी गर्दैछौँ। खास गरी यतिखेर हामीसँग पूर्व प्रहरी संगठनमा कार्यरत रहिसक्नुभएका अत्यन्तै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ जो चाहिँ लामो समय खास गरी सरकारी सेवामा लाग्नुभयो, नेपाल प्रहरीको सेवा गर्नुभयो र यतिखेर हामीसँग पूर्व एसएसपी एवं पछिल्लो समय नारकुनको चाहिँ रूपमा चाहिँ उहाँले एउटा संस्था स्थापना गरेर विभिन्न कुलतमा फँसेका व्यक्तिहरूलाई काम गर्दै सुधार्ने एउटा रिहाब सेन्टर पनि उहाँले सञ्चालन गरिरहनु भएको छ। यतिखेर हामीसँग बसन्त कुँवर हुनुहुन्छ काठमाडौँबाट, उहाँलाई मैले वेलकम गरेँ। कुँवर सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
नमस्ते भाइ,
आराम हुनुहुन्छ?
एकदम ठिक।
अह, मैले आज खास गरी यो लागु पदार्थ दुर्व्यसनीका पछिल्ला केही घटनाक्रमहरूको विषयमा यहाँसँग समीक्षा गर्ने मैले यो मौका खोजिरहेको थिएँ, समयले आज दिएको छ। म फर्स्ट यहाँलाई धन्यवाद पनि दिन चाहन्छु र मैले खास गरी आज पूर्व प्रहरी संगठनमा कार्यरत रहिसक्नुभएका बडो दिग्गज व्यक्तित्वहरूसँग कुराकानी गर्दैछु। तपाईँ नेपाल प्रहरी संगठनमा चाहिँ आबद्ध भएर पूर्व एसएसपी समेत रहिसक्नु भएको छ बसन्तजी, यो परिस्थितिमा पछिल्लो समय समाजमा विभिन्न आपराधिक क्रियाकलापहरू हुन थालेका छन्, यसको पछाडिको कारण भने एउटा लागु पदार्थ दुर्व्यसनी हो भनेर भन्दा के होला ठ्याक्कै भन्नुहोस् त?
80% कारण, 70-80% कारण चाहिँ लागु औषधि नै हो, लागु पदार्थ हो, अथवा लठ्याउने कुरा मान्छेले जुन खान्छ, लठ्याउने खाएपछि त्यसको शरीर पनि लठिन्छ, त्यस कारण त्यो एक्सिडेन्टहरूमा पर्छ। चेतना लठेपछि अनुभूति हुँदैन, माया दया पनि हुँदैन, चेतना लठेपछि निर्णय गर्ने क्यापासिटी हुँदैन, त्यस कारण उसले जे पनि निर्णय गर्न सक्छ। जस्तो आज रक्सी खानुभन्दा अगाडि राम्ररी कुरा गरिरहेको, रक्सी खाने खाइसकेपछि लड्न आइजु भन्यो, एकैछिनमा उसको सोचमा परिवर्तन आयो। यो लठाउने कुराले सोचमा नै परिवर्तन ल्याउने हुनाले यसको यसका कारणले मानिसहरूले जस्तोसुकै निर्णय नै गर्न सक्छ, त्यसमा अपराध पनि पर्ने भइहाल्यो, त्यसमा आफ्नो जमिन ल्याप्सी लाएर दिन पनि सक्छ, त्यसमा उसले आमा कुट्न पनि सक्छ, त्यो यही गर्ने भन्ने भएन कि चेतना लठ्यो। अब चेतना लठिएपछि त जस्तो पुलिसले चाहिँ रक्सी खाइदियो भने के हुने हुन्छ? चेतना लठ्यो भने सिद्धिहाल्यो नि, प्रशासकले रक्सी खाइदियो भने के हुने भयो? सिद्धिहाल्यो नि। त्यस कारण रक्सी खाएको मान्छेलाई हामीहरू मुख सुँगी समात्छौँ, किन समात्छौँ त? तेरो शरीर पनि लठ्याएको छ, तेरो चेतना पनि लठ्याएको छ, दुवै लठेपछि त्यसलाई चेतना लठेपछि पागल भयो। पागल भने के त भने सिंह उम्रिने होइन नि, अनुभूति गर्न नसक्ने, माया गर्नुपर्ने झापड हान्थ्यो, पागल भएछ। निर्णय गर्न नसक्ने, आफ्नो घर सफा गर्नुपर्ने आगो पो लागिदिन्छ, पागल भएछ। त लठाउने कुरा खाने बित्तिकै त कुन डाक्टर कहाँ लिएर जान्छ? साइकेट्री कहाँ लिएर जान्छ नि? साइकेट्री भने के त? त्यस कारण लठाउने कुरा खाएको व्यक्ति एक किसिमको मानसिक सन्तुलन गुमाएकै मान्छे हो,
भने यो रोग होइन, त्यसो भए जस्तो यो पछिल्लो समय विभिन्न समाजमा घटनाहरू घटिरहेछन्, यो विभिन्न रोगका कारणले हो भन्नेहरू पनि छन्, त्यसो होइन, त्यसो भए यो लागु पदार्थै दुर्व्यसनीका कारण अर्थात् कुलतमै फसेका कारण र ड्रग एडिक्टकै कारण यस्तो भएको भनेर भन्न सकिन्छ त्यसो भए कुँवर सर?
ड्रग एडिक्सन एउटा कारण हो, कारण के हो भने ड्रग खाएका मानिसहरूले अथवा लठाउने कुरा खाएका मान्छेहरूले एकचोटि लठाउने कुरा खाँदा 17 भिटामिन नष्ट हुन्छ, B1, B2, B3, C, D, K, फ्लोरिक एसिड, बोटिन भन्ने. त्यसकारण यो मान्छे जसरी शरीरमा पानी पुगेन प्यास लाग्छ, खाना पुगेन भोक लाग्छ, अब यसले शक्ति नपुगेपछि निद्रा लाग्दैन, जिउ दुख्छ. निदाउनुको लागि यसले 5 पेक रक्सी वा 5 पेक रक्सी बराबरका चाहिँ एउटा गाँजा खाँदा लगभग 5 पेक रक्सी छ, यो खाएर अनि ढल्नुपर्छ. अब यो ढल्नकै लागि ढल्न सकेन भने ऊ रातभरि नसुत्ने भएपछि उसलाई लागु पदार्थ चाहियो. अब यो लागु पदार्थको लागि के गर्ने त, उसलाई त कसैले सपोर्ट गर्दैन, घरले दिँदैन, घरले दिँदैन, पुलिसले दिँदैन भनेपछि चोर्नु पर्यो, ढाट्नु पर्यो, ठग्नु पर्यो. त्यस कारण यो लागु पदार्थले यस्ता यस्ता बाध्यता जन्माइदिन्छ, निन्द्रै नलाग्ने, जिउ दुख्ने, जसले गर्दा उसले चोरेर ढाँटेर ठगेर उसले पैसा कमाउँछ, यसबाट पनि अपराध हुने भयो. अर्को कुरा, उसको चेतना लट्ठेपछि उसले डिसिसनै गर्न सक्दैन, त्यति बेला उसले जे पनि गर्न सक्छ, उसले 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 मान्छे मारिदिनु पनि सक्छ, किन डिसिसनै गर्न सक्दैन नि त. आज राति रक्सी खाएर रातभरि बाउलाई गाली गर्ने मान्छे भोलिपल्ट रक्सी नसास सिधेपछि त गर्न सक्दैन नि, किनकि हिजो डिसिजन गर्न नसक्ने थियो, आज डिसिजन गर्न सक्ने भयो. त्यस कारण यो क्राइममा लागु पदार्थको असर छ, ज्यादै ठुलो भूमिका छ, त्यसमा त कुनै शङ्कै नगर.
तर मैले कुँवर सर, यो पछिल्लो समय एउटा युवकको हत्या भयो, त्यसमा चाहिँ त्यो चङ्गोल हेर्ने हो र त्यो ग्रुप हेर्ने हो भने पुरै ट्याप्स ग्रुप अर्थात् भन्यो भने पुरै यो चाहिँ भनौँ न ड्रगमै फसेको ग्रुप हो, त्यो हेर्दा कहीँ स्वभाव कस्तो हुन्छ सरले? लामो समयदेखि यो रिहाब सेन्टर पनि सञ्चालन गरेर
लागु पदार्थ सेवन गरेका मान्छेले डिसिजन गर्न सक्दैन, अनुभूति गर्न सक्दैन, उसले आफ्नो साथी भन्दैन. तर यो अहिले हत्या जस्तो केसहरूलाई चाहिँ यो लागु पदार्थले नै गरे हो भनेर फ्याक्ट बोल्न चाहिँ मैले यहाँबाट सक्ने कुरा आएन, त्यो चाहिँ इन्भेस्टिगेसन गर्नुपर्ने कुरा हो. उसको चाहिँ उसको परीक्षण गर्दा लागु खाएको छ कि छैन, उसलाई कहाँनिर कसरी चोट लगाएको छ, उसलाई चोट केले लगा, त्यो त लामो इन्भेस्टिगेसन हुन्छ, त्यो त्यसरी फ्याक्ट यसबाट मैले बोल्न सक्दिनँ. तर मैले एउटा कुरा तपाईँलाई के चाहिँ भनिदिन्छु भने सुन्नुहोस् है, हामीहरूको एउटा बच्चाको उदाहरण लिउँ, कसैको एउटा सानो बच्चा छ, 8 क्लास पढ्छ, सबभन्दा पहिला त्यसलाई लागु पदार्थ खाने सोच आउनु पर्यो. ओके, सोच आउँछ नि, तपाईँलाई थट आउँछ नि, थट कति कति बेला आउँछ त व्यापारीले क्रिएट गर्छ, जस्तो जस्तो लागु पदार्थ बेच्नेहरू छन् अथवा चोरी गर्नेहरू छन्, डाका गर्नेहरू छन्, अथवा जति पनि हामीलाई सुरक्षामा असर गर्ने कुराहरू छन्, सबभन्दा पहिला त कुनै व्यक्तिको थटमा आउनु पर्यो नि त, विचारमा आउनु पर्यो होइन?
हजुर हजुर.
विचार आइसकेपछि त्यसले मौका खोज्छ, अब मौका, अब विचार त आयो, ड्रग खाने विचार त आयो, उसले मौका खोज्छ, अब मौका पाएपछि उसले खान्छ अथवा त्यसले एउटा क्राइम गर्छ. क्राइम गरिसकेपछि ऊ लुकाउँछ, लुकाउनु परेन. अब तपाईँहरूले यो रोक्ने जस्तो कुनै पुलिस, कुनै प्रशासन, कुनै एनजिओले यदि अपराध रोक्न चाहन्छ भने पुलिसले त कति बेला मात्रै भेट्ने भयो त भन्दा लागु पदार्थ खाएपछि भेट्ने भयो, चोरेपछि मात्रै भेट्ने भयो. पुलिसको भेट कहाँ हुने भयो त, चोरेपछि हुने भयो, पितेपछि हुने भयो होइन? तर त्योभन्दा अगाडि थटमा रोक्ने कसले त, अब जस्तो एकछिनलाई मानौ, मान्छेहरू धनगढीमा या सुदूरपश्चिममा कोही पनि चोरी नगर्ने भनेर उनीहरूको विचारै आएन, चोर नै हुन्न भन्ने विचार हो, तर लागु औषध खानै हुन्न भन्ने विचार आयो. त्यो विचारलाई परिवर्तन गर्ने को, कुन मन्त्रालय? नम्बर एक, विचारलाई परिवर्तन रोक्नको लागि कोही विचार आइसकेको छ भने त्यसलाई पत्ता लगाएर ए बाबु यो विचार ठिक होइन भन्ने को, अथवा त्यसलाई रिहेबिलिटेसनमा लाने को, जस्तो तिमीले अब ड्रग खाइहालेछ बाबु यो गलतै भयो अब तिमीलाई चाहिँ उपचार गर्नुपर्छ है भन्यो भने स्वेडेनमा चाहिँ सरकारले गर्छ, प्राय सबै देशमा गाविस नगरपालिकामा गएर उसले म त ड्रग एडिक्ट हो है हजुर म उपचार पाउन भन्यो भने अनि उसले चाहिँ ना एनजिओलाई चिठी लेखिदिन्छ अथवा कसैलाई चिठी लेखिदिन्छ ल है उपचार गरिदिनु म बिल तिर्छु भन्छ, त्यो गर्ने को. त्यस कारण तपाईँ अपराध रोक्ने, धनगढीलाई सेफ बनाउने या कञ्चनपुरलाई सेफ बनाउने भन्ने बित्तिकै 5 काम गरिहाल्नुहोस्, संसारको यही हो, चाहे अन्तर्राष्ट्रलाई बनाउने हो चाहे सानो टोललाई बनाउने हो, अपराध नगरेका या लागु औषध नखाएकालाई खान नदिने,
एक
खाएकालाई चिन्ने अथवा अपराध गरेकालाई चिन्ने, यो चाहिँ चोर हो है भन्ने चिन्ने, चिनेकालाई सुधार्ने, सुध्रिएकालाई फेरि जस सुधार्ने भनेको त एउटा चोर रहेछ बोलाउनु भयो, अनि उसले हजुर म अबदेखि गर्दिनँ भनेपछि त्यसलाई हेल्प पनि गरिदिने भने पुनस्थापन गरिदिने, किनकि ऊ एउटा एङ्गल एउटा पेसाबाट अर्कोमा जाँदैछ नि त, एउटा सोचबाट अर्को सोचमा जाँदैछ नि त ऊ त, अब त्यति गर्दा नि नमान्नेलाई चाहिँ कारवाही गर्ने, त्यस कारण संसारका सबै अब लागु औषधमै जाउँ है म, नखाएकालाई चिन्नुहोस् भयो, नखाएकालाई बचाउनुहोस्, यदि धनगढीमा 2,00,000 मान्छे छन् त्यसमा त्यसमध्ये 2,000 खाएछन् भने 1,98,000 त बचाउनु परेन, त्यो बचाउने कार्यक्रम के त अलिअलि त जिम्मा, नम्बर दुई त्यो 2,000 जुन खाएको छन् त्यसलाई चिन्ने चिन्नु त पऱ्यो नि, पहिला आइडेन्टिफाई गर्नु पऱ्यो, हो आइडेन्टिफाई भएकालाई उपचार गर्ने जिम्मा कसले लियो त, नगरपालिका लियो कि अथवा कसले लियो त, अब उपचार भएर आइसकेकालाई चाहिँ अब नजो बाबु आफ्नो जिन्दगी चलाऊ है भनेर त्यसलाई श्रम मन्त्रालय अन्तर्गत कतै पठाउने हो कि युवा अन्तर्गत केही त गर्नु परेन, अनि अनि बेचबिखान गर्ने अथवा त्यसलाई चाहिँ व्यापार बनाउनलाई कारवाही गर्नु पर्यो, अब तपाईँ जिल्ला प्रहरी कार्यालय या कुनै प्रशासन कार्यालय अथवा नगरपालिकाको अफिसमा जानुहोस्, त्यहाँनिर आजसम्म तपाईँले अपराध नियन्त्रण शाखा भन्ने देख्नु भएको छ, तयार हेर्नुहोस्
छैन छैन छैन, अनुसन्धान शाखा चाहिँ हुन्छ तर चाहिँ हुँदैन,
अनुसन्धान भनेको भइसकेपछि गर्ने भयो, रा भनेको राजनीति बुझ्ने भयो हो, प्रबन्ध भनेको उसलाई चाहिँ सामान दिने भयो, त्यस्तै तपाईँ अब जिल्ला प्रशासन कार्यालयमा जानुहोस् त्यहाँ नागरिकलाई चाहिँ नागरिकता शाखा होला, त्यहाँ हातहतियार शाखा होला हो, अब तपाईँ उसमा जानुहोस् के अरे नगरपालिका र उसमा जानुहोस् गाविसमा, त्यहाँ तपाईँले आजसम्म अपराध नियन्त्रण शाखा देख्नु भएको
छैन
अथवा सभ्य समाज शाखा भन्ने देख्नु भएको छ, जब तपाईँको सभ्य समाजको शाखै छैन, कुनै मन्त्रालय नै छैन, मान्छेलाई लाइन लगाउने मन्त्रालय नै छैन, मान्छेलाई यसरी चाहिँ कानुन नतोड बाबु यसरी हामी सभ्यता बस्ने भन्ने मन्त्रालय नै छैन, अनि उनीहरूले के भन्छन् बच्चामा पाठ्यक्रममा राखेको थियो अरे नि
अब बसन्त सर, जस्तो यो पछिल्लो समय मैले यसपछि पनि पूर्व एसएसपी साहबलाई जोड्दैछु, मैले तपाईँले राम्रोसँग चिन्नुहुन्छ होला मोहन राज जोशीज्यूलाई मैले जोड्दैछु होइन, यो पछिल्लो समय एउटा कुरा मलाई भन्दिनँ, जस्तो खुलावर्ती सिमाना हाम्रो क्षेत्रमा छ, तपाईँलाई राम्रो
खुलावर्ती हो तातो भुत्लो केही छैन, नबुझ्ने मान्छेले पन्छाउने कुरा हो, आजसम्म कसैले कसैलाई ड्रग खाए ड्रगले त तपाईँले गाँजाले कसैलाई लखटा देख्नु भएको छ, मान्छे किन जान्छ गाँजा, तपाईँले आजसम्म रसीको बोतलले कसैलाई लखटा देख्नु भएको छ, मान्छे पट्टी तोड्न किन हिँडिरहेछ, त्यो मान्छे आफै लुकेर किन जान्छ, लगेर किन जान्छ, खुल्ला बोर्डर भन्ने हो भने त तपाईँले युरोपियन युनियनमा भएका कन्ट्रीहरू 17 देश खुल्ला छ, तपाईँ डेनमार्कबाट छिरेपछि इटालीसम्म गएर फ्रान्ससम्म स्विजरल्यान्डसम्म जान सक्नुहुन्छ, व्यक्ति तपाईँ आज 20,000-50,000 मान्छे तपाईँको नेपालगञ्जको बोर्डरबाट या धनगढीको बोर्डरबाट भारत जाला, भारतबाट नेपाल आउला, के सबैले रक्किन्छ, कोही कपडा किन्ने कपडा किन्न गएको छ, तरकारी किन्ने तरकारी किन्न गएको छ, केही मान्छे छ जो ड्रग किन्न गएको छ, केही मान्छे छ जो ड्रग खान्छ, त्यसलाई आइडेन्टिफाई गर्नुहोस् न,
भने त्यो आइडेन्टिफाई गर्ने भने प्रहरी प्रशासन नै हुने होइन सर,
उसको शाखै छैन, प्रहरी प्रशासनलाई के काम दिएछ, तिमी खाएपछि कारवाही गर, 5 मात्रै कारवाही गर्छ, त्यसै कारण कहिले काहीँ यहाँ हामीहरूले अब अस्ति यो एउटा प्रहरीले अथवा सरकारले जुन रोकथाम के निकालेको छ नि एउटा कार्यक्रम समिति गर्ने नागरिक भन्छ नि, अनि मैले चाहिँ त्यही क्वेसन गर्छु, तपाईँले बहुत राम्रो कार्यक्रम निकाल्नुभयो तर शाखा देखाउनुहोस् पहिला, भोलि क्यारी कसले गर्छ, जस्तो उदाहरणको लागि ल अब हामी जनतासँग मिलेर एकदम चेन्ज गर्ने, ओके ठिक, कुन शाखाले गर्ने त, मुद्दा शाखाको मान्छे त मलाई त फुर्सद छैन म त मुद्दा चलाउनु पर्छ भन्छ, अर्को शाखाले अर्को भन्छ, त्यो नगरपालिकाको मेयर साहब एकछिन उपस्थित भइदियो तर उसले उसको शाखा त छैन, अनि भोलि त्यसलाई क्यारी गर्ने कसले त, त्यस कारण मन्त्रालय नै छैन, सभ्य समाजको मन्त्रालय नै छैन, त्यसको सचिवालय नै छैन, कुनै प्रहरी कुनै उसमा त्यसको शाखै छैन, कहीँ छैन, मैले सबभन्दा पहिला यसको एउटा शाखा बनाउनुहोस्, त्यो शाखा एउटा यस्तो जिम्मेवार शाखा होस् जसले क्राइम रो क्राइम भइसकेपछि जस्तो निर्मला हत्याकाण्ड एउटा भयो होइन, खोइ खोइ यत्रो 2,00,000 आर्मी नेपालमा छ, यत्रो विधि मान्छे छ, सिभिलियनहरू सब जसले पनि त गरिदियो नि, त्यो पुलिसले मात्रै गर्नुपर्छ भन्ने त होइन नि, तर किन हुँदैन त काम भन्दाखेरि क्राइम भइसकेपछि इट्स भेरी हार्ड टु आइडेन्टिफाई, ल ठिकै छ आज हामीले निर्मला हत्याकाण्डको मान्छे समात्यो अरे, निर्मला फिर्ता हुन्छ
हुँदैन,
निर्मलाको आमा बुवा रोएको आँसु फिर्ता हुन्छ, त्यहाँ पुलिसको 5 जागिर गयो त्यो फिर्ता हुन्छ, त त्यसै कारण क्राइम रोक्ने तपाईँको शाखै भएन जसले गर्दा क्राइम बढ्या हो, त्यसभित्र क्राइम रोक्नेभित्र 30 चिज हामीले रोक्नुपर्ने होला, एउटा चोरी होला, एउटा डाका होला, एउटा केटी जिस्काउने होला, एउटा बेसरी राति जाँड खाएर कराउने होला, एउटा चाहिँ बेहरी म्युजिक बजाइदिने होला, त त्यो त अनि ट्याक्सीमा ठग्ने होला, पहिला त आइडेन्टिफाई गर्नुहोस् न तपाईँ धनगढीमा किसवटा चिज आइडेन्टिफाई गर्नुहोस् पहिला, ए यो चाहिँ हाम्रो समस्या रहेछ। त्यसपछि स्कुल कलेज लगाएर घर घरमा हाम्रो 30 समस्या देखियो, तपाईँहरूको विचारमा 1, 2, 3, 4, 5, 6, 7 के हो हजुर भनेर घरमा सोध्नु जाउँ हामी, स्कुलका बच्चाहरूलाई पठाउँ। स्कुलको बच्चाहरूले सोधेर आउँदा 30 मध्ये 1 लागु औषध निस्किएछ अरे, 2 चोरी निस्किएछ अरे, 3 चाहिँ ठगी त्यो बाटोमा ठग्ने निस्किएछ अरे। अब त्यो 7 विरुद्ध मास्टर प्लान बनाएर अब एक्सन गरौँ न, ओके। तर त्यो एक्सन गर्दा बजेट कसले दिने त? कर उठाउने त स्थानीय सरकार होइन, कर उठाउने जिम्मेवारी चाहिँ नलिने सभ्य समाजको।
योतिर पनि ध्यान जानुपर्छ। बसन्त सर अन्त्यमा छु म, खास गरी धेरै अभिभावकहरू यतिखेर तनावमा छन्। योभन्दा पहिले पनि मैले यो प्रश्न यहाँलाई सोधेको थिएँ, खास गरी पछिल्लो समय अभिभावकहरूले आफ्नो बच्चा आउट अफ ट्र्याक गइसकेपछि बडो तनाव हुने, पछि चाहिँ गएर घटनाक्रमहरू देख्दा चाहिँ यस्तो गर्यो मेरो छोराले नाकै काट्यो या मेरो छोरीले यस्तो गर्यो यो कुलतले बर्बादै बनायो अब रिहाब सेन्टरमा लग्नै पर्छ भन्नेसम्मको कन्डिसन पनि आइसकेका हुन्छ। अब उहाँहरू आतङ्कै भएर अत्यन्तै निराशै भएर चाहिँ सकिसकेको अवस्थामा चाहिँ यो आइडेन्टिफाई भएपछि उहाँहरू तनावै भएर मतलबै नगर्ने, बरु जे गरोस् गरोस् मरे मर्छ जे गर्छ गर्छ, यस्तो किसिमको एउटा निराशा पनि देखिन्छ।
त्यो चाहिँ मर्दैन कि मारिदिन्छ। अब यो कुरा तपाईँले यस्तो राम्रो क्वेशन उठाउनु भयो, तपाईँको छोरा कति वर्ष छ? छोरछोरी
मेरो छैन,
अर्को कसैको, कसैका छोराछोरी छ भने तपाईँ छोरालाई के बनाउनुहुन्छ भने म ठुलो मान्छे बनाउँछु, म खुब पढाउँछु, म आफूभन्दा ठुलो बनाउँछु, म हिसाबमा गजबको टिचर खोज्छु, स्कुल गजब खोज्छु भन्छ है। तर उहाँहरूले अहिलेसम्म म ड्रगबाट बच्चालाई जोगाउँछु भनेर सुन्नु भएको
छैन।
उहाँहरूलाई लाग्छ कि यो ड्रग कुनै समस्या होइन, समस्या भने त हिसाबमा राम्रो ल्याउँछ कि ल्याउँदैन हो, अङ्ग्रेजीमा राम्रो ल्याउँछ कि ल्याउँदैन हो, यही भएर यो सबै भोग्नु पर्यो। राजादेखि राजा पनि अब छोराले मारिदियो, जुन दिन चाहिँ छोरा वीरेन्द्रबाट दिपेन्द्र जन्मिँदा त देशभरि 31 तोपको सलामी राखेर बिदा भएको थिएन र, तर त्यो छोराले मलाई मार्छ भन्ने थाहा थियो। त्यस कारण सबै बाउआमालाई मैले के भन्छु भने तपाईँहरू पहिला त्यो छोरोले पढोस् या नपढोस्, छोरीले पढोस् भन्नु वास्तै नजानुहोस्, किनकि अहिले पढ्नै पर्छ भन्ने पनि छैन। लेबर भएर काम गर्ने मान्छेले 1500 कमाउँदो रहेछ दिनको, त्यो ठुलो कुरो होइन, बाँच्नु पर्यो र बाँच्नलाई यही ड्रगले सिधाइदिन्छ तपाईँको बच्चालाई। अब अब ड्रग बेच्नेहरू अहिले 8 क्लासदेखि 10 क्लास 2 गएर एकदमै बेचिरहेछ र उनीहरूले 10 फोकटमा दिन्छ, उसलाई एडिक्ट बनाइसकेपछि अनि बेच्छ, पैसा छैन भने पनि 3 साथी फसाऊ भन्छ भित्रभित्र। अब स्कुलमा गयो भने स्कुलमा चाहिँ डान्स टिचर छ या चाहिँ गेम टिचर छ, ड्रग टिचर छ अहिलेसम्म छ त? साइन्स टिचर छ, ड्रग पढाउने टिचर छ,
हेल्थ टिचर चाहिँ छ सर, हेल्थ टिचर चाहिँ हुन्छ।
हेल्थ टिचर भनेको ड्रग टिचर होइन, ड्रग्सै भनेको एउटा स्पेसियल सब्जेक्ट हो, जुन हेल्थ भनेको आँखा कान घाँटी लिभर सबै भयो एनाटोमी, त्यो त्यो भित्र त्यो सानो कुरो पर्दैन, स्पेसलाइज उसले त हाम्रो फिजिसियन डाक्टर छैन नि, किन आँखा ENT पेटको किन चाहियो? त्यसै कारण अब तपाईँहरूको यो समाजमा आउने समाज चाहिँ ड्रगले ध्वस्त हुँदैछ, सुदूरपश्चिम ज्यादै ठुलो खतरामा छ ड्रग्समा।
यो धनगढी सहर अझ जोखिममा छ त्यसो भए?
धनगढी मात्र होइन, सुदूरपश्चिम टोटली। अब अब तपाईँ हुँदा हुँदा त जुम्ला हुम्लामै पुगे, ल अब हुम्ला जुम्ला कालीकोटबाट मान्छे आउनु थाल्यो। अब किनभने यो त बेच्ने मान्छे त सक्रिय छ नि त सधैँ, सबभन्दा बढी नाफावाला त यही हो, योभन्दा बढी नाफा छैन। तपाईँ बडा बडा स्टोर खोल्नुभयो, कर्मचारी राखेर कर तिर्यो भने 10% नाफा कमाउनु सक्नुहुन्न पसलबाट, उसले उहाँ गाँजा पिटका टिपेर 20 बेच्यो भने 2000% नाफा भइहाल्छ, छोड्छ उसले। त त्यसै कारण अहिलेको तपाईँ जुन क्राइम 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 भन्नुहुन्छ त्यसको वान अफ द मेजर कज चाहिँ ड्रगै हो, तर ड्रगैमा चाहिँ होइन। अब यसलाई रोक्ने भनेको दुईटा छ, एउटा म क्राइम गर्छु भन्ने छ, एउटा रोक्छु भन्ने, दुईटा छ होइन समाज। तपाईँ रोक्छु भन्नेमा हुनुहुन्छ, म रोक्छु भन्नेमा छु, पुलिस रोक्छ भन्नेमा छ, प्रशासन रोक्छु भन्नेमा छ, अर्को चाहिँ अब क्रिमिनलहरू म गर्छु म कमाउँछु भन्नेमा, दुईटाको लडाइँ नै हो। त क्राइम भयो भने के बुझ्नु पर्यो त, क्रिमिनल चाहिँ जितिरहेछ रोक्ने चाहिँ हारिरहेछ भने होइन, त रोक्ने र जित्नेको त आफ्नो रणनीति हुनु पर्यो नि त यार, हिजोकै स्टाइलले सधैँ चल्छ र।
तर पछिल्लो समय एउटा कुरा चाहिँ यति चर्चामा छ, खास गरी यो ड्रग एडिक्ट ट्याप्पे मुन्द्रे गुन्डे नाइकीहरूलाई चाहिँ राजनीतिक संरक्षण भएका कारणले पनि यो आपराधिक घटना बढे कि भनेर भन्न सकिन्छ पूर्व एसएसयू सर?
केटाकेटी जस्तो कुरा गर्नु हुँदैन क्या, सिम्पल कुरा के हो भने हामीहरूले तपाईँको यो पुरा धनगढीमा कतिवटा घर होला भन्नुहोस् त, अन्दाजी भन्नुहोस् ल, धनगढी नगरपालिकाभित्र अन्दाजी 1,20,000 घर होइन, आखिर सबै मान्छे त छिरेर ती घरभित्र जान्छन् अन्तमा होइन, त्यो 1,20,000 पम्पलेट तास दिनुहोस् न भित्तामा घर घरमा लगाएर, भनौँ रक्सी ड्रग हो, लठाउने पनि ड्रग हो, कोही रक्सी ड्रग होइन भनेर हेरेका छन्, कोही गाँजा खतरनाक होइन भनेका छन्, गाँजामा गोमन सर्प पो बिक्छ, गोमनमा जे बिक्छ गाँजामा त्यही बिक्छ बेच्नेले भन्छ, त त्यसै कारण सिम्पल सिम्पल म्यासेजहरू जुन दिनुपर्ने हो जनतालाई, के रक्सी ड्रग होइन भन्ने खाइरहेछन्, सुई चाहिँ ड्रग हो भनेका छन्, हरे एसी ड्रग भनेको त लठाउने कुरा हो, त्यसलाई मुखबाट हाल्नुहोस् एउटा बाटो, नाकबाट छिराइदिनुहोस् एउटा बाटो, रगतबाट छिराइदिनुहोस् एउटा बाटो,
औषधिको ओभरडोज भए पनि त्यो पनि एउटा नसा नै हो, त्यसो भए
ओभरडोज भनेको तपाईँको शरीरले धान्ने भन्दा बढी लठाउने कुरा खायो भने, जस्तो रक्सी तपाईँले एक प्याक खानु ओभरडोज भएन, तीन बोतल खानुहोस् त मरिहाल्नुहुन्छ, त्यही त ओभरडोज।
हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो सर, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच।
तपाईँको पनि यो ठिकै छ, तर एउटा कुरा, आउने समाज अरू अपराधीमय हुन्छ, अब त किनकि यसको शाखै छैन, पुलिसमा गएर क्राइम प्रिभेन्सन शाखा छ भनेर सोध्नुहोस् त गएर,
छैन छैन छैन
छैन, अब प्रशासनमा गएर सोध्नुहोस् त सिडिओ साहबलाई, छैन, तपाईँ गएर नगरपालिकालाई सोध्नुहोस् त, छैन, अनि कोबाट तपाईँ अपराध रोकिन्छ भनेर हिँड्या त, अब पुलिसको काम त अपराध भएपछि समात्ने हो, तपाईँको विचारमा ड्रग खाने विचार उसले कसरी थाहा पाउँछ, को यसको लागि सामाजिक ठाउँ चाहियो, स्कुल चाहियो, यो समग्रको एउटा मास्टर प्लान बनाउनु पर्यो, त्यो समग्र मास्टर प्लान चाहिँ नगरपालिकाले बनाउनु पर्यो, त्यसमा पुलिस मिल्नु पर्यो, त्यसमा प्रशासनको मान्छे आउनु पर्यो, त्यसमा एनजिओज आउनु पर्यो, तर त्यसको लिडरसिप चाहिँ अब चाहिँ क्राइम प्रिभेन्सनको लिडरसिप लिने चाहिँ नगरपालिका र गाविसै हो।
हस्, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच, यतिखेर हामीसँग हुनुहुन्थ्यो बसन्त कार्की, बसन्त कुँवर हुनुहुन्थ्यो, खास गरी यतिखेर काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग हामीले नारकुनका अध्यक्ष पनि हुनुहुन्छ उहाँ, र खास गरी पूर्व प्रहरी सङ्गठनका एसएसपी साहब हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गऱ्यौँ। अब यसपछि हामी पूर्व प्रहरी सङ्गठनकै एकजना महत्त्वपूर्ण व्यक्तित्व मोहनराज जोशीसँग कुराकानी गर्दैछौँ, खास गरी पछिल्लो समय उहाँ कैलालीको नेतृत्व पनि सम्हालिसक्नु भएको व्यक्तित्व हो, यहाँहरू सबैलाई थाहा छ, र यस विषयमा रहेर हामी कुराकानी गर्दैछौँ, उहाँलाई हामीले टेलिफोनमा जोड्ने प्रयास गरिरहेका छौँ, खास गरी उहाँ भइरहँदा बडो नियन्त्रण भयो, तर पछिल्ला केही प्रहरी प्रमुखहरू आए तर उहाँहरूको गलत कामतिर चाहिँ ध्यान गएन भन्ने चर्चा यतिखेर पनि छ, खास गरी तत्कालीन रूपमा चाहिँ वडा प्रहरी कार्यालयको चाहिँ नेतृत्व सम्हालिरहेका मनोहर भट्ट पनि हुनुहुन्थ्यो, त्यो अहिले डिएसपी भइसक्नु भएको छ, उहाँले नै चाहेर उहाँलाई लिएर आउनु भएको थियो मोहनराज जोशीले, र अहिले उहाँ चाहिँ रिटायर भइसक्नु भएको छ, तर पूर्व एसएसपी भएर उहाँ रिटायर भइरहँदा खास गरी कैलाली जस्तो संवेदनशील जिल्लामा चाहिँ यी लागु पदार्थ दुर्व्यसनीको समस्या किन बढ्दै गएको छ, यस विषयमा रहेर कुराकानी गर्दैछौँ पूर्व प्रहरी सङ्गठनबाट चाहिँ प्रतित्व गर्दै, पछिल्लो समय उहाँ चाहिँ रिटायर भइसक्नु भएको छ, एसएसपी साहब हुनुहुन्छ, मोहनराज जोशी हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु। जोशीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा,
धन्यवाद,
आराम हुनुहुन्छ,
ठिकै छ,
रिटायर हुनुभयो होइन, सेवाबाट अवकाश लिइसक्नु भयो यहाँले,
रिटायर भइसके,
के गर्दै हुनुहुन्छ पछिल्लो समय, केमा व्यस्त हुनुहुन्छ जोशीजी यहाँ?
अहिले म यही धनगढीमा एउटा डिफेन्स क्यारियर एकाडेमी भनेर यो सुरक्षा निकायमा जागिर खानेहरूको लागि पूर्व तयारी क्लासहरू लिने हिसाबमा एउटा एकाडेमी खोलेर यहाँ त्यसैमा व्यस्त छु।
भेरी गुड, भेरी गुड सर, समाजका लागि केही न केही गर्दै हुनुहुन्छ, खुसी लाग्यो सर। अब आजको विषय प्रसङ्ग खास गरी मैले यहाँलाई जोड्नुको एउटा उद्देश्य भनेको, खास गरी कैलालीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएका छन्, यसको कज भनेको एउटा कारण भनेको चाहिँ लागु पदार्थ अर्थात् दुर्व्यसनी हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ। यहाँले कैलाली जिल्लाको नेतृत्व यसभन्दा पूर्व सम्हालिसकेको बडो सक्षम र सफल चाहिँ नेतृत्वकर्ता पनि हो, तपाईँ पूर्व एसपी भइसक्नु भयो, यस जिल्लामा नेतृत्व गरिरहँदा आजको दिनमा जस्तो यो पछिल्लो समय केही आपराधिक घटनाहरू बढ्दै गएका छन् र यसको पछाडिको कारण लागु पदार्थ दुर्व्यसन हो भनिरहँदा कैलाली जिल्लालाई यहाँले कसरी त्यतिखेर एनालाइसिस गर्नुभएको थियो जोशीज्यू?
अनि दुईवटा कुरा छ है, यो समाजमा शान्ति सुरक्षालाई खलल पार्ने
हजुर
तत्त्व, खास गरी यो लागु औषध र मदिरा सेवन, यो दुईवटा हो, यो दुईवटालाई टार्गेट गरेर हामीले एग्रेसिभ पुलिसिङ गरेका थियौँ त्यति बेला
हजुर है,
अब त्यसैको कारण यो चाहिँ के भने शान्ति सुरक्षाको अवस्था त्यति बेला सुध्रेको हो, र कतिपय कुराहरू त्यो अहिले पनि कन्टिन्युटी दिएको छ, अब नदिएको जानेर ल्याप्सेज भयो, त्यहीँबाट चाहिँ अहिले फेरि अपराध बढेको अवस्था चाहिँ देखियो।
त्यतिखेर स्ट्राटेजी के थियो सर? तपाईँ जस्तो आउने बित्तिकै एउटा अट्याकिङ मुडमा तपाईँ आउनुभयो र तपाईँले त्यतिखेर ओडाको इन्स्पेक्टरमा चाहिँ आफूले रुचाएको चाहेको व्यक्ति तपाईँले मनोहरजीलाई ल्याउनुभयो, तपाईँले स्ट्रिक्टली अर्डर दिनुभएको थियो ट्यापे मुन्द्रे जो कोही होस् समातेर ल्याइहालोस्, यस्तो यस्तो अर्डर दिनुभएको थियो। के स्ट्राटेजी थियो सर तपाईँको त्यतिखेर यो नियन्त्रण गर्नका लागि जोशीज्यू?
अरे यो यसो के तपाईँको चाहिँ कुनै पनि चाहिँ नयाँ ठाउँमा जाँदाखेरि
हजुर
प्रहरीको उपस्थिति देखाउनु जरुरी छ थियो है। त्यो कारणले गर्दाखेरि आफ्नो उपस्थिति यहाँ को आयो भन्ने कुरो थाहा पाउनलाई पनि हामीले एग्रेसिभ ढङ्गले गयौँ। त्यो नगयो भने तपाईँको पछि गर्न सकिँदैन क्या, सुरुमा चाहिँ गरेन भने पछि त्यो गएको अफिसरको पनि धेरैजना चिन्जान हुन्छ, धेरै मान्छेसँग सम्पर्क हुन्छ, अब मोलमलैजा हुन्छ एउटा कुरो नि, माया ममता हुन्छ, आफ्नोपन भन्ने हुन्छ, त्यसले गर्दाखेरि पछि गर्न सकिँदैन। सुरुमा स्टार्टिङमा चाहिँ एउटा ट्रेन्ड बसालिदियो भने, एउटा चाहिँ लाइन बसालिदियो भने त्यही लाइनमा सबैले काम गर्छ, त्यसपछि त्यति समस्या आउँदैन।
तर एउटा कुरा नि जोशी, जस्तो यो पछिल्लो समय अपराध नियन्त्रण शाखा छैन भनेर अहिले भर्खरै पनि पूर्व एसएससी साहबले भन्दै हुनुहुन्थ्यो कुँवरज्यूले, कि खास गरी बसन्तजीले कि यस्तो यस्तो हुन्छ नवराजी, यो शाखा नै छैन, तर पनि अब उहाँहरूले चाहे भने चाहिँ हुन्छ, अपराधलाई पछि चाहिँ उहाँहरूले कारवाही गर्ने कुरा, अनुसन्धान गर्ने कुरा चाहिँ छ अनुसन्धान शाखा, तर नियन्त्रण गर्ने चाहिँ शाखा चाहिँ छैन, अर्थात् प्रिभेन्सन चाहिँ शाखा छैन। यो भनिरहँदा के हरेक प्रहरी प्रमुखले यो निर्णय गर्नै पर्छ या यसरी जानै पर्ने हो कि यो आवश्यकता अनुसार तपाईँले होइन यो समस्या हो यो आइडेन्टिफाई गरेर नै तपाईँले चाहिँ त्यो अट्याकिङ मोडमा जानुभएको थियो त्यतिखेर एग्रेसिभ मोड?
साङ्गठनिक रूपमा जिल्लाहरूमा अपराध नियन्त्रण शाखा भनेको छुट्टै शाखा त छैन होइन, तर चाहिँ जाने कमान्डरले त्यहाँ खटिने कमान्डरले उसले डेभलप गर्ने हो क्या, उसले डेभलप गर्ने हो, हामीले डेभलप गरेका थियौँ
हजुर हजुर,
र मेरो त काम गर्ने मैले तरिका मेरो अफिसै बाहिर लाग्थ्यो, तपाईँहरूलाई थाहा
छ सर, थाहा छ,
म आम फौलीहरूसँग चाहिँ भिजेर काम गरेको हो। यो जस्तो तपाईँले भनेको लागु औषध नियन्त्रणमा तपाईँले के गर्नुभयो भन्ने कुरोमा मैले गार्जियनहरूसँग पनि धेरै चाहिँ इन्टरेक्सन गरेँ, मैले धेरै स्कुलमा गएर पनि मैले चाहिँ विद्यार्थीहरूसँग इन्टरेक्सन गरेँ होइन, र चाहिँ के भनेपछि प्रहरीलाई व्यवस्थित रूपमा व्यापक रूपमा मैले परिचालन गरेँ।
तर प्रहरी यो समस्या हो भनेर थाहा हुँदाहुँदै पनि योतिर ध्यान नगाओ कि जोशीज्यू, जस्तो उहाँहरूले चाहिँ भनौँ न यो मेजर होइन, यसलाई चाहिँ हुँदै गर्छ, यो समाजको यस्तै हो, यसलाई चाहिँ केयर आमा बाउले गर्नुपर्छ, प्रहरीले गर्नु हुँदैन भन्ने मेन्टालिटी पालेर हो, खास गरी यो यो लेसन यो तपाईँलाई इन्फ्लेसन कहाँबाट मिलाएको थियो सर त्यतिखेर? हुन्छ नि कहिले काहीँ मैले यो गर्नै पर्छ है, यो चाहिँ मैले पहिले गएर यसलाई काम गरेँ भने चाहिँ त्यहाँको आमा बाउहरू भए पनि अभिभावक भए पनि बच्चाहरू पनि सुध्रिन्छ भनेर, यो यो इन्फ्लेसन तपाईँलाई कहाँबाट मिलाएको थियो सर?
होइन यसो हो, अब म त सुदूरपश्चिमको मान्छे हेर्नुहोस्, म त जहाँ गए पनि मैले त्यसरी काम गरेँ है, म सुदूरपश्चिमको मान्छे, अब सबैले मेरो आफ्नो आफन्तहरू पनि छन् यहाँ, बच्चाहरू बिग्रेका पनि छन् आफन्तहरूका होइन, त्यो सबै मैले देखेका थिएँ, त्यो सबै बुझेका थिएँ, र त्यसलाई कसरी हिट गर्ने भन्ने कुरो चाहिँ मैले चाहिँ एउटा प्लान बनाएँ, त्यही अनुसार चाहिँ अगाडि बढेको हो। र यसमा चाहिँ अर्को भूमिका के पनि हुन्छ भने गार्जियनहरूको हेर्नुहोस्, हरेक गार्जियनले चाहिँ मेरो बच्चा त ठिक छ हजुर, बेकार चाहिँ हजुरले समात्नु भयो भनेर पनि आउँथे क्या, तर मैले उहाँहरूलाई प्रमाणित गरिदिन्छु, हेर्नुहोस् तपाईँको बच्चा यस्तो छ होइन, अब तपाईँको बिग्रियो, तपाईँको बच्चा बिग्रिन्छ भनेर म बसेँ भने हुन्छ, अब तपाईँ त्यसै गर्नुहुन्छ म त्यही छोडिदिन्छु होइन, मैले तपाईँले पनि सहयोग गर्नुपर्छ भन्ने ढङ्गले मैले उनी उहाँहरूलाई पनि कन्भिन्स गरेँ होइन, त्यो गरेपछि सबैको साथ रह्यो र हामीले चाहिँ त्यति बेला अलिक राम्रो
होइन, तपाईँ सफल हुनुभयो त्यो त्यो मामलामा चाहिँ, अहिले पनि तपाईँको नाम चाहिँ बडो सबैले चाहिँ त्यतिखेर हुँदाखेरि चाहिँ उहाँले गर्नुभएको थियो है, नियन्त्रण थियो है भनेर अहिले पनि भन्छन्। जस्तो यो धनगढीमा चाहिँ यो कारण बढ्नुको तपाईँले कारण के देख्नुहुन्छ? जस्तो यो दुर्व्यसनी कसरी बढ्दैछ, किन युवाहरू यो कुलतमा फस्दैछन् जस्तो यहाँलाई लाग्छ जोशीज्यू?
अब यसमा त यसो छ कि अब यो यो लागु औषध भन्ने कुरो एउटा यस्तो जहर हो
हजुर,
जो चाहिँ पानीमा हालेको भन्दा पनि बढी एकदम चाँडो फैलिन्छ क्या, भनेको मतलब एउटाले सुरु गरेपछि त्यो हेर्दै हेर्दै अरू थुप्रो पुगिसकेका हुन्छ, मान्छेलाई थाहै हुँदैन हगि, गार्जियनहरूले आफ्नो बच्चा के गर्छ कहाँ जान्छ सङ्गति कस्तो छ साथी सङ्गति कस्ता छन् त्यसको व्यवहार कस्तो छ व्यवहारमा कुनै परिवर्तन आएको छ कि छैन भन्ने कुरातिर चाहिँ गार्जियनहरूले पनि विचार गर्नुपर्ने हुन्छ, घरतिरबाट है, त्यस्तै स्कुलतिरबाट त्यसको व्यवहारमा कुनै परिवर्तन आएको छ कि छैन, पढाइ कस्तो छ, पढाइमा ध्यान दिन्छ कि दिँदैन, त्यसको आदि इत्यादि कुराहरू स्कुलले पनि चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ र त्यसको रिपोर्टिङ गार्जेनहरूलाई दिनुपर्ने हुन्छ। त्यो गरेको अवस्था देखिँदैन यहाँ। गार्जेनहरूले आफ्नो बच्चालाई स्कुल पठाइदियो, पढाइदिइसकेपछि मेरो बच्चा स्कुल गएको छ, ड्रेस लगाएर गएको छ, स्कुलै त गयो होला भन्ने ढङ्गको छ, होइन फलोअप
त्यो उमेर समूह एज बारलाई पनि तपाईँहरूले इन्डिकेट गर्नुभएको थियो यो
एक्ज्याक्टली तपाईँले भने सही हो, हामीले त्यो चाहिँ गरेका थियौँ। र लागु औषध यति छ, हेर्नुहोस् तपाईँको एउटै ब्राउन सुगर छैन तपाईँको, मैले भन्ने नि एउटा मैले सिपाहीलाई पनि मेरो सिपाही पनि भेटियो एउटा सिपाहीलाई पनि मैले बर्खास्त गरिदिएँ। अब ब्यारिकमा जहिले पनि सामान चोरी हुने अनि अब कसले चोरी गरेको त त्यहाँ बिना पब्लिक जाने कुरो आएन, चोर्ने त पुलिसै हो, को हो भनेर मैले सबैलाई सामेल गराएर मैले एउटालाई आइडेन्टिफाई गरेँ। लुगा खोल्न लगाएको त्यसले सुई लगाउँदो रहेछ, हेर्नुहोस् त्यो त्यो उसो टिग्राको घाँसँग भित्र कट्टुभित्र पुरै पाकेर चाहिँ ऊ भएको, अनि त्यसलाई चाहिँ अब मैले बर्खास्त गरेँ होइन। त्यो खोज्नुपर्छ, खोल्नुपर्छ। तपाईँको खेतमा पनि चाहिँ खाइरहेछ यहाँ चाहिँ है, तपाईँको चाहिँ फेभिकोल खाइरहेछ, फेभिकोल सुँघिरहेछ, तपाईँको यो जुत्तामा लगाउने लोसन भन्छ नि त्यो 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 खाइरहेछ, तपाईँको हाइड्रेक्स खाइरहेछ। लागु औषधि एउटै मात्र छैन, होइन युज गर्यो भने तपाईँको हरेक कुराहरू छ।
के लक्षण के देख्नुहुन्थ्यो सर तपाईँले त्यतिखेर चाहिँ यहाँ धनगढीमा बसिरहँदा, खास गरी यो स्पेसल एरियामा तपाईँले त्यो भनौँ अपरेसन गरिरहँदा कुन कुन एरियाबाट तपाईँ समात्नुहुन्थ्यो, तिनको लक्षण के देख्नुहुन्थ्यो, यो यो समूहलाई कसरी आइडेन्टिफाई गर्नुहुन्थ्यो सर यहाँले?
त्यो त देखिन्छ, तपाईँको गस्ती पेट्रोलिङ गऱ्यो भने देखिन्छ, टाढैबाट पनि देखिन्छ, मान्छेको व्यवहारबाट देखिन्छ, मान्छेको हिँडाइबाट देखिन्छ। तपाईँको हेर्नुहोस् चोरीका मोटरसाइकल कतिवटा चलिरहेको थियो त्यति बेला, मैले लगभग 380 मोटरसाइकल समातेको होइन, चोरीको मोटरसाइकलहरू जम्मै ऊ भइरहेको छ होइन। त्यो 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 प्रहरीको चाहिँ मोबिलिटी बढ्यो भने प्रहरीले एकदम ध्यान दिएर ऊ गऱ्यो भने आइडेन्टिफाई गर्न सकिन्छ।
तर जनतामा एउटा निराशा चाहिँ के छ भने प्रहरले काम गर्दैन, मोहनराज जोशी जस्तै प्रहरी अधिकृत आएनन् कि भन्ने हो कि उहाँहरूमा इच्छा शक्ति नभए हो कि त्यो विषयलाई उहाँहरूले मेजर विषयमा नराख्या होला कि के देख्नुहुन्छ यहाँले सर?
होइन त्यो नराख्ने त कुरो होइन, तर उहाँहरूले आइडेन्टिफाई गर्न सक्नु भएन जस्तो लाग्छ क्या, मतलब समस्या यहाँको समस्या के हो भन्ने कुरो बुझ्न सक्नु भएन जस्तो लाग्छ क्या। बुझ्यो भने यो चाहिँ खासै कुनै पनि प्रहरीले
यो खुला सिमानाको विषयलाई लिएर सोद्धा उहाँले पूर्व एसएसपी साहबले भन्नुभयो त्यो विषय मेजर होइन, छारछुत्रो केही पनि हुँदैन नवराजी, किनभने हामीले घरभित्रैबाट र हाम्रो मनस्थिति कस्तो छ भन्ने कुरालाई इम्पोर्टेन्ट राख्छ भनेर उहाँले भन्दै हुन्थ्यो। जस्तो यो भारतीय बजारबाट चाहिँ लिएर खानेहरूले गर्दा यस्तो हुन्छ, यो बिक्री गर्नेका बिगबिगीले गर्दा हो, यसमा भनौँ न ठुलो फाइदा छ, यो कुराहरूलाई बढी उहाँले फोकस गर्दै हुनुहुन्थ्यो। त्यही हो कारण त्यसो भए यो सप्लाई गर्ने यो बेच्ने व्यापार गर्नेहरूले नै बिगारेको हो सर?
अब दुइटै दुइटैले हो, ग्राहक र क्रेता भन्नु, किन्ने र चाहिँ बेच्ने दुइटैको दुइटैको समस्या हो यो। किनभने किन्नेले आफ्नो चाहिँ भइरहेछ उसलाई, किन्नेलाई बेच्नेलाई आफूलाई पनि आफू आय आर्जन भइरहेछ, चाँडै चाहिँ पैसा कमाउने चाहिँ मेसो पनि हो हेर्नुहोस्।
हजुर
पैसा अब तपाईँको हेर्नुहोस् एक ग्राम त्यो लागु औषधकै थुप्रो पैसा पर्छ क्या, हजारौँ पैसा पर्छ क्या, त्यसले गर्दाखेरि चाँडो चाँडो पैसा कमाउने मेसो पनि हो, थोरै सामान जहाँ लुकाएर ल्याउनु पनि सकिने भयो होइन। अब यो कारणले गर्दाखेरि
आपराधिक घटना पनि बढ्दै गएको छन्। जोशी अन्त्यमा जाँदा जाँदै जस्तो घर परिवारमा बच्चाले बढी पैसा माग्यो र बढी चाहिँ डिमान्डहरू गर्न थाल्यो, त्यसको व्यवहारहरू अलिकति परिवर्तित भयो भने अभिभावकले शङ्का गर्दा हुन्छ त्यसो भए?
तपाईँको लागु औषधमा के हुन्छ भने चाहिँ म तपाईँलाई भन्यो, तपाईँको लागु औषध सेवन गरेको आफ्नो बच्चाले थाहा पाउनलाई पहिलो कुरा उसको आँखाबाट थाहा हुन्छ, आँखा रातो हुन्छ, हेर्नुहोस् झुम्नु परेको हुन्छ, ऊ बढी सुत्छ, बिहान चाहिँ 8-9 बजेसम्मै सुत्छ, नुहाउँदैन ऊ हेर्नुहोस्, अनि चाहिँ के भनेपछि कसैले भन्यो भने झर्केर रिसाउँछ, ऊ आमा बुवाको भन्दा साथीभाइलाई बढी विश्वास गर्छ होइन, अनि तपाईँको चाहिँ के भनेपछि घरबाट बाहिरै जान्छ ऊ चाहिँ, केही नभए म फुटबल खेल्न जान्छु भन्छ साथीहरूसँग जानलाई, घरबाट निस्कनलाई म खेल्न जान्छु भन्छ, अथवा म केही गर्न जान्छु भन्छ, उसले कुनै न्यू गरेर घरबाट बाहिर जान्छ। र मेजर कुरा के भने घरबाट सामान हराउन सुरु हुन्छ,
ए
उसलाई त पैसा चाहिन्छ नि त। अब हामी अरूलाई शङ्का गर्छु, मेरो बच्चाले त गर्दैन, अरूले गर्यो होला, छिमेकीले गर्यो होला भने छिमेकीसँग लडाइँ गर्न सुरु गर्छु। पहिला आफ्नो घरभित्रै खोज्नुपर्छ क्या, आफ्नो बच्चाको व्यवहारमा चाहिँ खोज्नुपर्छ।
हस् थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो सर, यहाँलाई म धन्यवाद दिन चाहन्छु, जुन काम गर्दै हुनुहुन्छ यसमा सफल हुनुहोस् सर, हाम्रो शुभकामना छ। हस् थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो पूर्व प्रहरी सङ्गठनमा चाहिँ कार्यरत रहिसक्नुभएका पूर्व प्रहरीका चाहिँ अत्यन्त महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो, पूर्व एसएसपी हुनुहुन्थ्यो, यतिखेर मोहनराज जोशी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि यसै विषयमा हामी फेरि चर्चा परिचर्चा बहस गर्छौँ। आज सुधा पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रमको अन्तिममा छु म। खास गरी यो पछिल्लो समय केही आपराधिक घटनाहरू बढे, लागु पदार्थ दुर्व्यसनीका कारणले समाजमा विकृतिहरू भित्रिन थाले, यसै विषयमा हामीले कुराकानी गर्दैछौँ। खास गरी पछिल्लो समय हामीले दुईजना प्रहरी पूर्व सङ्गठनमा प्रतिनिधित्व गरिसक्नुभएका महत्त्वपूर्ण व्यक्तित्वहरूसँग हामीले कुराकानी गऱ्यौँ भने अबको क्रममा हामी खास गरी चिकित्सा क्षेत्रबाट पनि यो मनोविज्ञानको क्षेत्रमा खास गरी ड्रग एडिक्सनको विषयमा रहेर उहाँले काम गरिरहनु भएको छ। अहिले पनि धेरै पेसेन्टहरू उहाँका आइरहनु भएको छ। कैलाली अस्पतालमा उहाँ सेवानिवृत्त हुनुहुन्छ, यतिखेर काम पनि गरिरहनु भएको छ। यतिखेर हामीसँग डाक्टर गणेश खड्का हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। डाक्टर साहब यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर धन्यवाद। हजुर नमस्कार।
आराम हुनुहुन्छ डाक्टर साहब?
हजुर एकदम आरामै छ।
समाजमा अहिले विकृति बढ्न थाल्यो, ड्रग एडिक्सनका कारणले गर्दा धेरै घटनाहरू घट्न थाले, अपराधहरू बढ्न थाले, खास गरी चोरीका घटनाहरू, हत्याका घटनाहरू, बलात्कारका घटनाहरू बढ्न थाले। यसै विषयमा आज कुराकानी गर्न मैले यहाँलाई निम्तो पनि गरेँ। खास गरी यी घटनाहरू के लागु पदार्थकै कारणले हुन थाले हुन् कि के हुन्छ मनस्थिति ती लागु पदार्थ दुर्व्यसनीहरूको, अलिकति यो विषयमा भनिदिनु न सर।
त्यही त, अब यो लागु पदार्थले चाहिँ यसलाई चाहिँ यो यस्तो खालको घटनाहरू घट्नमा चाहिँ सहयोग पुर्याउने गर्छ होइन, एउटा चाहिँ ठुलो भूमिका खेलिरहेको हुन्छ लागु पदार्थले। जस्तै अथवा लागु पदार्थ सेवन गरेको अवस्थामा पनि मान्छेले गर्न सक्ने हुन्छ भनेपछि लागु पदार्थ पाउनको लागि, लागु पदार्थ लिन खरिद बिक्री गर्नको लागि पनि अब यस्ता खालको घटनाहरू चाहिँ घटिरहेको हुन्छन्। मूलत अब हेर्दाखेरि मान्छेहरूमा अब खासै उहाँहरूको अवस्थितिहरू चेन्ज हुने, जसले चाहिँ अब प्रत्येक दिन अब डेली लागु औषधहरू युज गर्छ उनीहरूको चाहिँ अब मानसिकता नै खालको अथवा मानसिक रोगबाट ग्रस्त भएको त्यस्तो भएको हुनसक्छ। र तिनीहरूले
ड्रग युज गर्नेहरूको मेन्टालिटी के बनाए हुन्छ सर, मनोविज्ञान के हुन्छ उहाँहरूको?
उहाँहरूको मनोविज्ञान त्यही त, अहिले त्यही मैले भने हजुरलाई ड्रग अप्टेन गर्नको, ड्रग लिनको लागि पाउनको लागि भनौँ न, उहाँहरूसँग अब यिनीहरू पैसा नहोला के होला, अब त्यसको लागि चाहिँ उहाँहरूले यस्तो खालको काण्डहरू घटाइराख्ने हो कि। उहाँहरूको मानसिकता भनेको, मनस्थिति, मनोविज्ञान भनेको त कसरी अब हामीले चाहिँ अब यो ड्रग्स लिने कसरी पाउने भन्दा त्यो 24 घन्टा त्यसैको बारेमा मात्र त्यही नै उहाँहरूको संसार भएको।
डाक्टर तपाईँको उहाँ कस्तो पेसेन्टहरू आइरहेछन् पछिल्लो समय? धनगढीमा विकराल रूपमा यो समस्या बढ्दै गएको छ, ड्रग एडिक्सनहरू बढ्दै गएका छन् भनेर धेरै रिपोर्टहरू आउन थालेका छन्। वर्षेनी यो सङ्ख्यात्मक रूपमा हेर्ने भने वृद्धि भएको छ। डाक्टर साहब तपाईँका कस्ता पेसेन्टहरू आइरहेछन् यो ड्रगमा फँसेका, या भनौँ कुन कन्डिसनमा पेसेन्टहरू आइरहेछन् डाक्टर साहब?
अब यो ड्रगमा फँसेकाहरू धेरै आउँछन् हेर्नुहोस्, अब जस्तै ब्राउन सुगरहरू, अब यो ट्याब्लेटहरू लिने हुन्छ नि प्लस गाँजाहरू, अब यस्तो खालको देश ब्राउन सुगरको पनि एकदम बिगबिगी छ यहाँनिर, एकदम धेरै जस्तो पेसेन्टहरू त्यस्तै खालको युजरहरू आउने गर्छन्। त्यही नै हो मेन चाहिँ
के 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 भनेर उहाँहरू आउँछन्, कसरी फँसे के, त्यो कुराहरू पनि तपाईँ कहाँ सेयर त हुन्छ होला नि डाक्टर साहब? म यसरी
उहाँहरूको त्यही त अब साथीभाइकै, अब त्यही साथीभाइकै सङ्गत हो मेन चाहिँ। पहिला सुरु सुरुमा रमाइलो गर्नको लागि अब उहाँहरूले लिने, पछि चाहिँ अब त्यसैमा त्यसलाई छोड्न नसक्ने, त्यसैसँग भनौँ न बानी पर्ने, अब एडिक्सन हुने गरेका, र अब धेरै जसो छोड्न चाहनेहरू पनि आउँछन्। उहाँहरूले अब छोड्न चाहँदा चाहँदा पनि, मनले चाहे पनि अब छोड्न नसक्ने अवस्था भएको हुन्छ कि, त्यसरी त्यसले चाहिँ
भने विकराल समस्या लिएर पनि आएका छन् कि सुरुवातमै होइन म यस्तो भयो भनेर आउँछन्? लक्षण चाहिँ के देखिन्छन् सर, अलिकति धेरै जनताले यतिखेर सुन्दै हुनुहुन्छ, घर परिवारमा पनि एउटा यो विकराल समस्याको रूपमा चाहिँ अभिभावकले निर्णय लिने गरे पनि देखिन्छ हेर्नुहोस् होइन सर?
हजुर हजुर।
अब यहाँले कस्तो त्यो आइडेन्टिफाई के हुन्छ त्यस्तो, त्यो यो देखिन्छ के सिनेरियोहरू?
त्यही त, अब होइन सुरुवातमा पनि आउनुहुन्छ, अन्तिमतिर लास्टमा पनि आउनुहुन्छ। अब यस्तो छ, अब कसरी जो भनौँ न, अब लाइफमा चाहिँ मान्छेको अब चेन्ज, कुनै पनि चेन्ज आयो जस्तै होइन होइन, अब उसले चाहिँ अब पढाइ पढिरहेको विद्यार्थी छ भने अब पढाइमा केही नराम्रो हुँदै गयो, पढाइमा पढाइ बिग्रिँदै गयो, अथवा उसको शारीरिक अवस्था चाहिँ कमजोर हुँदै गइरहेछ, अनुहारमा केही परिवर्तन, अब आँखा रातो हुने
होइन, यो प्रोस्टेटका कारण चाहिँ लागु पदार्थ दुर्व्यसनीतिर युवाहरू फस्दै गएका हुन् कि यो रहरले या भनौँ साथी सङ्गतले हुन्?
यस्तो छ हेर्नुहोस्, फ्रस्ट्रेसन पनि हो होइन, फ्रस्ट्रेसन पनि पर्छ, अब त्यसपछि अनि सङ्गत पनि हो कि मेनली, अब फ्रस्ट्रेसन भइरहेको मान्छेलाई, अब कसैले ड्रग्स लिने साथीले फ्रस्ट्रेसन भएको बेलामा र यसले आनन्द आउँछ भनेर दिएपछि त उसले लिनु भयो नि त त्यो कुराहरू, त्यसरी कुराहरू जोडिन आउने गर्दछन्। अब कहिले रमाइलोको लागि पनि लिने हुन्छन्। अब एक्ज्याक्टली कि प्रत्येकमा प्रत्येक यो कुरा त लागु अब होइन सबैमा एउटै कुरा लागु हुन्न, भिन्न भिन्न कारणहरू।
डाक्टर साहब, यो लागु पदार्थ जस्तो यो ड्रग भयो, गाँजा भयो, होइन विभिन्न किसिमका ट्याब्लेटहरू लिने, इन्जेक्सनहरू लिने युवाहरूको संख्या थुप्रो छ, उहाँहरूको शरीरमा रियाक्टहरू के देखिन्छ, जस्तो असरहरू के देखिन्छन् डाक्टर साहब?
असरहरू सबैले चाहिँ केमिकल अब शरीरको अब केमिकल ब्रेनको जुन अब दिमागको केमिकलहरूलाई तलमाथि गर्ने हो अहिले चाहिँ होइन बिगार्ने हो, त्यही नै हो मुख्य चाहिँ। त्यसले गर्दा पनि मानसिक समस्याहरू आउने हो कि
अपराधजन्य क्रियाकलाप गर्नुपर्छ भन्ने जस्तो मेन्टालिटी पनि बन्छ र
होइन होइन त्यस्तो त्यस्तो बन्दैन, त्यस्तो बन्दैन कुनै पनि कारण बस उहाँलाई चाहिँ त्यसको लागि अपराधतिर चाहिँ धकलिन सक्ने चाहिँ सम्भावना हुने भयो होइन
सबैले
उत्तेजित
बनाउने
उत्तेजनाहरू दिने त्यो चाहिँ हुने नै भयो होइन
हजुर।
तर अब सबै यो एउटै कारण हुँदैन, अब मैले भने अब के होला नचा नचालिएको अवस्थामा अथवा मान्छे चाहिँ
झुम्म पर्ने भयो, लठ्ठ 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 पर्ने भयो, त्यसपछि उसलाई चाहिँ धेरै कुराहरूको थाहा हुँदैन, उसलाई एकनाशको हुने भएन, एउटा एउटा मेन्टालिटी चाहिँ बनाएको हुन्छ उसले, एकतर्फी हुन्छ त्यसो भए एकहोरो भनौँ न,
एकतर्फी हुने भयो, राम्रोसँग डिसिजन लिन सक्ने भएन, आफ्नो रिसलाई कन्ट्रोल गर्ने क्षमताहरू कम हुँदै जान्छ उनीहरूमा होइन, सानो कुरामा पनि रिसाउने एट्याक गर्ने त्यस्तो खालको हुन हुँदै त्यस्तो खालको हुँदै जाने हुन्छ कि, अनि त्यस्तो नै मानसिक रोग त्यसै गरी नै लाग्ने उहाँहरूलाई चाहिँ।
अन्त्यमा अब धेरै अभिभावकले सुन्दै हुनुहुन्छ, उहाँहरूले आफ्नो बच्चाको केयर चाहिँ कसरी गर्ने होला, खास गरी उमेर समूह हेर्ने भने 18 वर्ष 19 वर्ष उमेर समूह, यो एउटा उमेर समूह जो चाहिँ अलिकति बिग्रिने उमेर, साथी सङ्गत पनि बेसी हुने र पढाइमा पनि त्यो एज हेर्ने हो भने भर्खर प्लस टूसम्म गइरहेको एज हो यो, यो यो उमेर समूहमा चाहिँ यो समस्या बेसी देखिएको छ, अभिभावकहरूलाई यहाँले के भन्नुहुन्छ सर, कसरी उहाँहरूले आफ्नो बच्चालाई चाहिँ सुधार्ने होला, के गर्दा बेटर होला सर?
अब यस्तो मेन चाहिँ अब यसको बारेमा चाहिँ त्यही त भन्यो नि, जागरुकता मान्छेमा चाहिँ थाहा हुनु पर्यो, ड्रग्स भनेको यो एडिक्सन भन्ने यो यस्ता कुराहरू चाहिँ फ्रीली आफ्नो बच्चाहरूलाई चाहिँ काउन्सिलिङ गर्ने, आफ्नो बच्चाहरूलाई सिकाउने, आफ्नो बच्चालाई होइन देखाउने, अब यस्तो गऱ्यो भने चाहिँ यस्तो हुनसक्छ भन्ने कुरा त्यो एउटा हो, प्लस उहाँहरू कहिले अवेर हुनु पर्यो आफ्नो बच्चामा चाहिँ कहिले पनि, अब भने राम्रो पढ्ने विद्यार्थी अलिक बिग्रिँदै गएको छ अथवा चाहिँ उसको भनौँ न व्यवहारमा परिवर्तन आइरहेछ भनेको चाहिँ कतै यो त दुर्व्यसनतिर लागिरहेछ कि भनेर त्यो शङ्का गर्नुपर्ने हुन्छ त्यतिखेर चाहिँ। त्यो मेन चाहिँ साथी सङ्गतहरू अब नै मेन इम्पोर्टेन्ट भनेको साथी सङ्गतहरू कस्तो खालको इन्भाइरोमेन्टमा चाहिँ ऊ हिट छ, कस्तो खालको इन्भाइरोमेन्टमा ऊ बसिरहेछ, यी कुरा चाहिँ एकदम उहाँहरूले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ, किनकि अब राम्रोसँग म्याचर भइरहेको हुँदैन नि बस्ने खालको बच्चाहरू, र उनीहरूले जे पनि गर्न सक्ने सम्भावना हुन्छ कि, जस्तो खालको साथी चुज गर्न सक्ने अथवा चाहिँ राम्रोसँग नेचर नभएकाले, त्यही भएर उहाँलाई चाहिँ यी कुराहरू इन्भाइरोमेन्ट नै मुख्य असर पार्ने हो, र इन्भाइरोमेन्ट र साथी सङ्गत
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो डाक्टर साहब, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच,
धन्यवाद
हजुर, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो डाक्टर साहब हुनुहुन्थ्यो, खास गरी मनोचिकित्सक हुनुहुन्थ्यो, यतिखेर खास गरी उहाँले विभिन्न क्षेत्रमा यस्ता यी ड्रग एडिक्सनहरू आइरहेका छन्, यी घटनाहरूमा चाहिँ संलग्न कैयौँ यस्ता घटनाहरू देखिएका छन् समाजमा, बलात्कार, हत्या, हिंसा, विभिन्न किसिमका कुरुती, चोरी, डकैती, यो लागु पदार्थको दुर्व्यसनीका कारण देखिएको छ। यस विषयमा हामीले डाक्टर गणेश खड्का र त्यसै गरी आज हामीले बसन्त कुँवर पूर्व एसएसपी र त्यसै गरी पूर्व एसएसपी जोसाई कैलालीको प्रहरी प्रमुखको रूपमा पनि बसिसक्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो मोहनराज जोशी, उहाँहरू तिनैजनासँग खास गरी पछिल्लो समय समाजमा बढ्दै गएका विभिन्न आपराधिक घटनाहरू र क्रियाकलापमा के वास्तवमै ड्रगकै कारणले यी घटनाहरू मौलाका हुन्, यसलाई नियन्त्रण गर्न के गर्नु पर्ला भन्ने निष्कर्षमा हामी स्थानीय प्रशासन र स्थानीय सरकारको बडो महत्त्वपूर्ण भूमिका हुन सक्यो नगरपालिकाको भने, केही हदमा भए पनि यसलाई नियन्त्रण गर्न र जागरुक बनाउन सक्यो भने यी यस्ता कुलतमा फस्नबाट बचाउन सकिन्छ कि भन्ने हामीले चाहिँ एउटा निष्कर्ष निकाल्यौँ। कार्यक्रम सुनिदिनुभयो यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिँदै आजको विशेष यो तातो बसबाट म पनि बिदा माग्छु। हवस् त, नमस्कार।